चितला फाटा एफएम को प्रस्तुति रेडियो कार्यक्रम जवाफ दिहता 6 बजेदेखि 37 बजेसम्म रेडियो कार्यक्रम जवाफ दिहता। नमस्कार, म विष्णु अवस्थी
अनि म दानसिंह डंगौरा।
जनताको सेवा गर्ने उद्देश्यले खोलिएका सरकारी एवं गैर सरकारी संस्थाको स्रोत परिचालन व्यवस्थापन एवं काम कार्यवाहीका बारेमा नागरिकहरूलाई जानकारी गराउने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम जवाफ दिइतामा तपाईँलाई हार्दिक स्वागत तथा अभिवादन छ। यो कार्यक्रम शुक्ला फाटा एफएममा 6 बजेदेखि 37 बजेसम्म सुन्न सक्नुहुन्छ। सरकारी निकाय एवं गैर सरकारी निकायलाई जनमुखी, जवाफदेही, मितव्ययी, पारदर्शी, उत्तरदायी, समावेशी, समतामूलक, सहभागितामूलक, दिगो र गुणस्तरयुक्त गराउँदै स्थानीय स्तरबाट नै जनताले आफ्नो अधिकारको प्रयोग गर्न पाउन् भन्ने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम
जवाफदेहितामा आज हामी तीनवटै तहको चुनाव सम्पन्न भइसकेपछि अब विभिन्न क्षेत्रमा विकासको गतिलाई कसरी तीव्र बनाउन सकिन्छ र जनताले दिएको जनादेश अनुसार निर्वाचित सदस्यहरू आफ्नो भूमिका निर्वाह गर्लान् त भन्ने विषयमा कुराकानी गर्दैछौ। चुनावको बेलामा जनताहरूलाई दिएको आश्वासन पूरा गर्ने कुरामा निर्वाचित सदस्यहरू ढुक्क रहे पनि जनताहरू चाहिँ राजनीतिक दलका नेताहरूप्रति बिस्तारै विश्वास गर्न छोड्न थालेका छन्। कतिपय ग्रामीण क्षेत्रमा अझै पनि विकासका काम हुन सकेका छैनन्। चुनावको बेलामा मात्र विकासका नारा लगाउने नेताहरू अब के साँच्चीकै पिल्सिएका जनताहरूको समस्या समाधान गर्लान् त? आजको कार्यक्रम जवाफदेहितामा यसै विषयमा केन्द्रित भएर कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर 1 प्रदेश सभाका निर्वाचित सदस्य तारा लामा तामाङसँग गरिएको कुराकानी यहाँहरू माझ सुनाउन गइरहेको छु। सबैभन्दा पहिला हाम्रो कार्यक्रममा तपाईँलाई स्वागत छ।
धन्यवाद।
अब हामी कार्यक्रम सुरु गरौँ। प्रदेश सभाको चुनावमा तपाईँ विजय हुनु भएको छ, तपाईँलाई कस्तो लागिरहेको छ यो विजय हुनु भएको उपलक्ष्यमा?
विजय नर्मल्ली अब के छ र त्यस्तो, जनताले नयाँ जिम्मेवारी थपिदिएको छ, त्यही अनुभव गरिरहेछ।
अब जनताहरूको लागि के गर्ने योजना बनाउनु भएको छ तपाईँ?
जनताहरूको लागि भन्दा पनि जनतासँग मिलेर अब हाम्रो क्षेत्रको समस्या र समस्यालाई समाधान गर्नमा सबै मिलेर काम गर्ने वातावरण बनाउनु पर्छ भन्ने लागिराखेको छ। र हामीले अब समृद्ध कञ्चनपुर बनाउन र समृद्ध 7 नम्बर प्रदेश कसरी बनाउन सकिन्छ त्यसको लागि सबै पक्षसँग सरसल्लाह छलफल गरेर अगाडि बढाउनु पर्छ र कसरी जनतालाई बढीभन्दा बढी जनतालाई अथवा समुदायलाई कसरी विकासको मूलधारमा जोड्न सकिन्छ र विकाससँगै आर्थिक उत्पादन क्षेत्रसँग जोड्न सकिन्छ त्यो हामी मिलेर नै गरियो भने सकिन्छ भन्ने लागिरहेको छ।
जनताहरूले तपाईँप्रति कस्तो आशा गरेका छन्?
अब नर्मल्ली आफ्नो प्रतिनिधिले आफ्नो हरेक सुख दुःखमा साथ रहन् भन्ने नै अपेक्षा होला जस्तो लाग्छ।
होइन, अब यो चुनावको बेलामा भोट माग्ने बेला त अब धेरै कुरा थाहा पाइयो होला नि त, जनताहरूको आशा भरोसा होइन, अनि उनीहरूले तपाईँ किन विश्वास गरेर तपाईँलाई मत किन दिए?
त्यही त, अब जनताले आफ्नो हरेक विकासका समस्याको सन्दर्भमा विकासहरू गर्न तपाईँको उनीहरू आफ्नो समस्यासँग आफ्नो प्रतिनिधिले सँगै बसेर काम गरौँ, सकेसम्म सबै समस्या हल गर्न सकुन् भन्ने नै समुदायको आशा देखिन्छ। अरू के हुने र
7 नम्बर प्रदेशको मुख्य मन्त्री बन्नेमा तपाईँको नाम पनि चर्चामा आएको छ, के छ सम्भावना तपाईँको?
अब यो संयुक्त वाम गठबन्धनको तर्फबाट हामीले चुनाव लडेको हुनाले अब संयुक्त वाम गठबन्धनले कलै बनाउने भन्ने कुरो अहिले निर्कुल गरेकै छैन। अब यो संयुक्त वाम गठबन्धनले बनाउने हो, अलिकति प्राविधिक समस्या भयो। हाम्रो कर्ण थापाजी 7 नम्बर प्रदेशको सहसंयोजक कर्ण थापाजी नै हुन्थ्यो, यदि प्रदेश सभाको सदस्य उहाँ हुनुभयो भने उहाँ नै हुने हो। अब यो प्रतिनिधि को रूपमा उहाँ प्रदेश सभामा छिर्न सक्ने कि नसक्ने अझै निर्कुल भइ नसकेको हुनाले र करिब करिब अब छिर्दैन कि भन्ने पनि बढी के अरे आशंका भएको हुनाले उहाँ बाहेक पछि को हुन सक्छ भन्ने कुरा बढी चर्चा परिचर्चा छ। त्यो मध्ये दुई तिनजना साथीहरू मध्येमा मेरो नाम पनि त्यहाँका स्थानीय पार्टी केही साथीहरूले ल्याइराखेको छ। त्यो हुँदा भोलि मलाई जिम्मेवारी दियो भने निर्वाह गर्न सक्छु जस्तो लाग्छ।
तपाईँ पार्टी एकताको संयोजक पनि हो होइन, अब यो जुन यो संविधान संशोधनको कुरा पनि छ, तपाईँको यो संयुक्त वाम गठबन्धन भनौँ न, अब पार्टी पनि एकता हुँदैछ, यो संविधान संशोधनको लागि तपाईँको पार्टी कतिको जिम्मेवार छ?
संविधान संशोधनको कुरा त हाम्रो हातमा छैन, त्यो संविधान संशोधन गर्ने नसक्ने भन्ने हुँदैन, आवश्यकताहरू संशोधन पनि गर्ने हाम्रो प्रदेश सभाको संविधानतिर नपरे हुनाले यसमा हाम्रो खासै त्यस्तो हुँदैन, सल्लाह सुझावहरू दिन सकिने कुरा हो।
अनि अब नेकपा माओवादी केन्द्रले त अब यो संविधान संशोधनको एजेन्डा लिएर पनि अगाडि बढ्दैछ, अब तपाईँको एमाले र माओवादी पार्टीको एकता कसरी हुन सक्छ?
होइन, नेकपा माओवादी केन्द्र र एमाले एकतालाई अब कसैले रोक्न सक्दैन, यो जनताले अनुमोदित गरिसकेको हुनाले कसैले चाहेर नचाहेर रोक्ने कुरो हुँदैन, यो एकता भएरै सक्छ।
तर अब एजेन्डा पनि अलग अलग भयो नि त तपाईँहरूको,
के एजेन्डा फरक छ तपाईँले भन्नु न, यो एजेन्डा फरक छ भनेर
अब
त्यो पार्टी त्यो गर्दाखेरि सबै सरसल्लाह गरेरै गठबन्धन तालमेल सबै भएको हुनाले कुनै पनि एजेन्डामा छैन, त्यस्तो केही फरक आइहाल्यो भने पनि खल्दो गरेर त्यो तिमी कुरो हो, काम गर्ने एउटै हो, बाटो एउटै हो, त्यो भएको हुनाले अब पार्टी अलग अलग बस्दैन र बस्न पनि जनताले दिँदैन।
अब यो मूल एजेन्डा भनेको यो संविधान संशोधनमै तपाईँहरूको कुरा मिलिराखेको छैन,
संविधान संशोधन कुन सब्जेक्टमा हो त्यो त के अरे आवश्यकता छ संशोधन गर्ने नसक्ने कुरो होइन, संशोधन गर्न सकिन्छ गर्छ भने, तर संशोधन गर्ने नगर्ने भन्नेको विवादै छैन नि त, आवश्यकता छ अरे संविधान संशोधन गर्न सकिन्छ।
यो चुनावको बेलामा चाहिँ संयुक्त वाम गठबन्धनले मुक्त कमिया समाजसँग पनि सम्झौता गरेको थियो, अब मुक्त कमिया समाजलाई यो प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गराउने सवालमा तपाईँहरू अब कसरी अगाडि बढ्नुहुन्छ?
अब त्यो के सम्झौता भयो के भन्दा पनि मुक्त कमिया होइन, हरेक सेक्टरको समुदायलाई कसरी राज्यको मूल धारमा ल्याउन सकिन्छ भन्ने कुरोमा हामी चिन्तित नै छौँ र त्यो गर्छौँ पनि। प्रतिनिधि सभा र प्रदेश सभामा लाने कुरो त तपाईँ त्यो प्रक्रियाभित्र छिरेको मध्येहरूबाट गर्न सकिन्छ, तर त्यो त तपाईँहरूलाई थाहा छँदैछ नि, त्यो त कानुनले अथवा देशको मूल कानुनले जुन व्यवस्था गरेको छ त्यो मूल कानुनभित्र छिरेको कुराहरू गरिन्छ।
त्यसो भए चाहिँ मुक्त कमैया लगायत हरेक क्षेत्रका जुन पछाडि पारिएका भनौँ न, अब उहाँहरूलाई पनि तपाईँहरूले राजनीतिक मूलधारमा ल्याउनुहुन्छ?
राजनीतिक मूलधारमा ल्याउने अधिकतम प्रयास गरिन्छ, अनि अधिकतम प्रयास गरिन्छ र हरेक निर्णय गर्ने सवालमा उहाँहरूको पक्षमा अधिकतम भन्दा अधिकतम हामी यो काम गर्नेमा हामी कटिबद्ध नै छौँ।
जस्तै अब यो विगत भनौँ न यो 13-14 वर्षदेखि यो आरक्षण समस्या आरक्षण पीडितहरूको समस्या पनि थुप्रै छ, उहाँहरूको पुनर्स्थापना हुन सकिराखेको छैन, अहिले के छ आरक्षण पीडितहरूको पुनर्स्थापना गर्ने योजना?
कुरो उठाउनु भयो यो आरक्षण पीडित भयो, तपाईँको वर्षौँदेखि यो जग्गा चलनभोग गरिराखेको छ, हातमा पुर्जा छैन तिनको सन्दर्भमा, अनि अझै जग्गा धनी नपाएकाहरू अनि एक थुर पनि जग्गा नपाएकाहरू सबैको समस्या समाधान गर्न एउटा हामी एकदम चिन्तित छौँ, त्यसलाई हामी जसरी पनि समाधान गर्नुपर्छ भन्ने पक्षमा छौँ र अर्को पालिको चुनावमा यो समस्या नरहने गरी गर्नुपर्छ भन्ने कुरामा हामी अझै कटिबद्ध छौँ भने, मुक्त कमैयाको सन्दर्भमा चाहिँ हामीले मैले पहिलेदेखि भनिराखेको मुक्त कमैयालाई राज्यले मुक्त गर्यो र यसलाई पुनर्स्थापना गर्नको लागि उनीहरूलाई आय स्तरको मूल कार्यक्रममा ल्याउनको लागि यिनको लागि एउटा अलग्गै एउटा आयोग गठन गरेर यिनको पक्षमा मुक्त कमाइको क्षेत्रको क्षेत्रलाई विकास गर्नको लागि अझ के गर्न सकिन्छ भन्नको लागि केही वर्ष अलग्गै एउटा प्रतिष्ठान अथवा आयोग गठन गरेर त्यो क्षेत्रको विकास गर्नमा पनि लाग्नुपर्छ र आरक्षित पीडितहरूको सन्दर्भमा चाहिँ जति सक्यो छिटो अर्को साल अर्को पटकको चुनावमा त्यो एजेन्डा नरहने गरी अरू समस्या जहिले पनि यो आरक्षित पीडितको समस्या मात्रै चुनाव बन्ने भोट लिने काम भइराखेको हुनाले अब यसलाई समाधान गर्नुपर्छ भन्ने हाम्रो ध्यान छ र हामी त्योतर्फ उन्मुख हुन्छ।
जस्तै अब पुनर्स्थापना गर्नको लागि चाहिँ तपाईँहरू उहाँहरूको जुन माग छ नि डेढ बिघा जग्गाको माग छ उनीहरूको, खास गरी यो डेढ बिघा जग्गा उहाँहरूलाई उपलब्ध गराउने सम्भव छ कि छैन?
डेढ बिघा भन्ने मैले चाहिँ सुनेको छैन, जसरी पनि समाधान गर्नुपर्छ भन्ने पक्षमा म छु, तर यो ठ्याक्क यति तोकेर यति नै भन्ने पक्षमा मलाई त्यो थाहा छैन, तर जहाँसम्म सकिन्छ सबै पक्ष सरकारवाला पक्षहरूसँग बसेर यो समाधान गर्नुपर्छ, तर अहिले नै यति बिघा यति भनेर भन्न सकिने स्थितिमा चाहिँ मलाई त्यति ठ्याक्कै आइडिया भयो।
जस्तै होइन विगतको आयोगले अब आरक्षी पीडितको त 27-28 आयोग पनि गठन भइसक्यो, त्यो आयोगमा पनि वास्तविक आरक्षी पीडितहरू पनि नपरेको अवस्था देखिन्छ, किनभने उहाँहरूको होइन यो सङ्कटकालको समयमा सरकारले भनौँ न एकदमै आपत्तिजनक अवस्थामा चाहिँ उहाँहरूलाई उठिबास गरायो, उहाँहरूले चाहिँ
कानुनले छुटबुटको पनि व्यवस्था गर्नुपर्छ र के अरे छानबिनको दौरानमा दायराभन्दा बाहिरको मान्छे परेको रहेछ भने त्यसलाई पनि विचार गर्नुपर्छ र वास्तविक पीडितले न्याय पाउने गरी नै लाग्नुपर्छ।
अब कार्यक्रमको अन्तमा चाहिँ तपाईँ अब निर्वाचित भइसक्नु भएको छ, अब प्रदेश सभाको निर्वाचनमा आम जनताहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ?
सबभन्दा पहिले त तपाईँलाई धन्यवाद मेरो आवाज पुर्याउन सहयोग गर्नुभएकोमा। दोस्रो यो आम मतदाताहरू लगायत सम्पूर्ण कञ्चनपुरवासी 7 नम्बर प्रदेशवासीहरूलाई कसैले पनि आफ्नो ठाउँ अर्काले बनाउँदैन, हामी आफैले बनाउने हो, हामी आफै एकजुट भएर लाग्यौँ भने हाम्रो ठाउँ बन्छ, हामीले सोचेको जस्तो धेरै विकास गर्न नसके पनि चित्त बुझ्दो तरिकाले हाम्रो ठाउँलाई राम्रो बनाउन सकिन्छ र हामी सबै मिल्यौँ भने सबै मिलेर यो गरिबी अशिक्षा जस्ता कुराहरूलाई हटाउन सकिन्छ र विकासलाई हाम्रो ठाउँलाई पनि विकासको मूलधारमा ल्याउन सकिन्छ र आर्थिक रूपले पनि हामी उन्नत हुने कामहरू हामीले सबै मिलेर गऱ्यौँ भने गर्न सकिन्छ। तसर्थ यो समृद्ध 7 नम्बर प्रदेश बनाउने समृद्ध कञ्चनपुर पर्वतलाई बनाउने सन्दर्भमा हामी सबै पूर्वाग्राही नभएर सबै पार्टी अथवा सबै तपकालाई म एकजुट भएर हाम्रो ठाउँ आफै बनाउनको लागि एकजुट हुन अगाडि बढ्न आह्वान गर्छु। धन्यवाद।
हस्त सर, हाम्रो कार्यक्रममा आफ्नो अमूल्य समय दिएर पनि आफ्नो भनाइहरू राखिदिनु भयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ।
धेरै धेरै धन्यवाद हजुरले।
यिनै जानकारीका साथै रेडियो कार्यक्रम जवाबदेताबाट विदा माग्ने बेला भएको छ। कार्यक्रम जवाबदेता तपाईँलाई कस्तो लाग्यो, प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो सामुदायिक रेडियो शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, पोस्ट बक्स नम्बर 28, भीमदत्त नगर पालिका 1, भाँसी महेन्द्रनगर कञ्चनपुर। इमेल ठेगाना रहेको छ shuklaphataFM@yahoo.com। फेरि अर्को दिन यस्तै नयाँ विषयमा कार्यक्रम जवाबदेता लिएर उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका लागि कार्यक्रमबाट कार्यक्रम संयोजनमा साथ दिने विष्णु अवस्थी, सुरेन्द्र पालपालीसँगै म दानसिंह डङ्गोरा पनि विदा माग्छु। नमस्कार।